नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ।
आज हामी संचार तथा सूचना प्रविधि मन्त्रालयका पछिल्ला गतिविधिका सम्बन्धमा मन्त्रालयका सूचना अधिकारी उपसचिव निर्मला न्यौपानेले दिनुभएको जानकारी प्रस्तुत गर्छौं अनि रेडियो नेपालका कार्य योजना तथा प्रगतिका सम्बन्धमा कार्यकारी निर्देशक बुद्धि बहादुर केसीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। कार्यक्रमको पूरै समय अवधिभर हामीसँगै रहनुहोला।
जाति, धर्म, वर्ण र लिंगको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
कार्यक्रम संचार तथा सूचनाको प्रस्तुतिमा छौं अहिले हामी। अब संचार तथा सूचना प्रविधि मन्त्रालयका पछिल्ला गतिविधिका सम्बन्धमा मन्त्रालयका सूचना अधिकारी उपसचिव निर्मला न्यौपानेले दिनुभएको जानकारी प्रस्तुत गर्दैछौ।
माननीय संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूले मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायबाट आर्थिक वर्ष 78-79 सम्पादन भएका प्रमुख उपलब्धिहरू समेटिएको प्रगति पुस्तिका सार्वजनिकीकरण गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयबाट जनताको जीव धन, स्वास्थ्य लगायत सार्वजनिक सरोकारका विषय सम्बन्धमा सूचनाको जानकारी तथा पहुँच पुर्याउन लोक कल्याणकारी विज्ञापन मार्फत सुविधाहरू पुर्याइरहेको छ। मन्त्रालयबाट भए गरेका महत्वपूर्ण काम, कारवाहीहरू, सूचनाहरूमा सबैको पहुँच सरल होस् भन्ने उद्देश्यले नियमित रूपमा वेबसाइट मार्फत अपडेट गर्ने गरिएको छ। यसै गरी सबै सरकारी निकायहरूको वेबसाइट, वेब एप्लिकेशनहरूको निरन्तर निगरानी गर्नको लागि सूचना प्रविधि विभागले वेब मनिटरिङ प्रणालीको सञ्चालनमा ल्याएको छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी रेडियो नेपालको चर्चा गर्दैछौ। राष्ट्रिय रेडियो राष्ट्रको संचार भन्ने मूल भावमा केन्द्रित मुलुकको अग्रणी प्रसारण संस्था रेडियो नेपालका कार्य योजनाहरू तथा सम्पन्न कार्य प्रगतिका सम्बन्धमा अब हामी कार्यकारी निर्देशक बुद्धि बहादुर केसीसँग कुराकानी गर्दैछौ। गत आर्थिक वर्ष 2078-79 रेडियो नेपालले लक्ष्य राखेका कार्यहरूको प्रगति अवस्था कस्तो रह्यो भन्ने जिज्ञासा पहिला राखेका छौं।
श्रोता नभई रेडियो चल्दैन, यहाँहरूको मायाले र यहाँहरूकै सुझाव सल्लाहले हामी यहाँसम्म आइपुगेका छौं। आर्थिक वर्ष 78-79 रेडियो नेपालले धेरै नै काम सम्पन्न गरेको हामीले अनुभूत गरेका छौं। जस्तो म केही मेजर कामहरू भन्छु, धेरै सबै कामहरू त म यहाँ भनेर सम्भव पनि छैन। जस्तो रेडियो नेपालले प्रसारण पहुँच देशको 70% जनसंख्यामा विस्तार गर्ने क्रममा डोटीको उडीतोलामा 500 वाट, सुर्खेतको वीरेन्द्रनगरमा 500 वाट र सोलुखम्बुको पत्ताले डाँडामा 2000 वाट क्षमताको एफएम रिले केन्द्र स्थापना गरी प्रसारण गरिसकेको छ। र यसरी हेर्दाखेरि आर्थिक सर्वेक्षण 2078-79 अनुसार रेडियो नेपालको कभरेज, जुन चाहिँ हामीलाई सबै श्रोतालाई चासोको विषय पनि छ, हामी अहिले नेपालको जनसंख्याको 91%, नेपाली जनसंख्याको 91%मा हाम्रो प्रसारण पहुँच पुगेको छ, रेडियो नेपालको प्रसारण पुगेको छ भनेर चाहिँ आर्थिक सर्वेक्षणले पनि उल्लेख गरेको छ। त्यस्तै यो वर्ष हामीले विराटनगरमा रहेको तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामको निर्माण कार्य सम्पन्न गरी उद्घाटन पनि गरिसकेका छौँ। थोरै अलिकति केही कामहरू चाहिँ भइरहेकै छन्, एसी र लिफ्टको कामहरू हुन बाँकी छ। बाँकी सबै कामहरू सम्पन्न भएर संचार तथा सूचना प्रविधि मन्त्रीज्यूबाट 78 साल चैत 18 गते उद्घाटन भई सञ्चालनमा आएको छ। त्यस्तै हामीले अर्को ठूलो एउटा हाम्रो प्रोजेक्ट, जसलाई हामी ड्रीम प्रोजेक्ट पनि भन्छौँ, यो डिजिटाइजेसनको प्रोजेक्ट छ हामीसँग, डिजिटाइजेसन अफ अडियो कन्टेन्ट एन्ड आर्काइभ सिस्टम। यसलाई पनि हामीले कम्प्लिट नेटवर्क सिस्टममा राखेर सर्भरसहितको एउटा सिस्टम डेभलप गरिसकेपछि हामीले रेडियो नेपाल मोबाइल एप सम्म तयार गरी ओटीटी एन्ड मोनिटाइजेसन प्लेटफर्म पनि सुरुवात गरिसकेको छौँ। र यी सबै कामहरूको ओटीटी, विशेष गरी ओटीटी एन्ड मोनिटाइजेसन प्लेटफर्मको पनि माननीय संचार तथा सूचना प्रविधि मन्त्रीज्यूबाट असार 22 गते शुभारम्भ भइसकेको छ। र यहाँहरूलाई म जानकारी गराउँ, सबै श्रोतालाई एकमुष्ट रेडियो नेपाल एप मार्फत यहाँहरूले जे पुराना नयाँ सबै गीतहरू सुन्न सक्नुहुनेछ। रेडियो नेपालको कार्यक्रम, रेडियो नेपाल अनलाइनको पत्रिका खबर र रेडियो नेपाल सम्बन्धमा जानकारी जानकारीहरू, अफिसियल वेबसाइटका कुराहरू, न्यूज पोर्टलका कुराहरू र हाम्रा पुराना गीतहरू सबै सुन्न सक्ने गरी हामीले रेडियो नेपाल एप तयार गरेका छौं। कृपया सबैले रेडियो नेपाल एप डाउनलोड गरिदिएर यो सुनिदिनु हुन र हामीलाई सुझाव सल्लाह दिनुहुन पनि हामी अनुरोध गर्दछौ। त्यस्तै अर्को एउटा माइल स्टोन काम हामीले गरौं यो वर्ष, रेडियो नेपालको कार्यक्रमहरू समाचारहरूमा एकरूपता ल्याउन र भाषिक शुद्धताका लागि रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक 2079 हामीले प्रकाशन गरी लागू गरेका छौं र सबै प्रसारण केन्द्रका साथीहरूले यो प्राप्त गरिसक्नु भएको छ र सरकारवाला जसले पनि यो लिन चाहनुभयो भने हामीले उहाँहरूलाई पनि उपलब्ध गराएका छौं। विशेष गरी रेडियो नेपालको भाषिक शुद्धता र कार्यक्रम समाचारमा एकरूपता ल्याउन यसले ठूलो भूमिका खेलेको छ भन्ने हाम्रो विश्वास पनि छ। कनेक्टिभिटी भन्छौँ हामी, यो काठमाडौँको प्रोग्रामलाई विभिन्न ठाउँहरूमा कसरी पुर्याउने भन्ने सन्दर्भमा एउटा वैकल्पिक उपाय अप्टिकल फाइबर, हामीले 10 स्टेशनहरूमा प्रसारण लिङ्कको स्थापना गरिसकेका छौँ। त्यस्तै हामी चाहिँ अब रेडियो नेपाल भनेको त प्राविधिक कुराहरू पनि सँगै लिएर जाने संस्था हो, डिजिटल प्रविधिमा अगाडि जाने भनिरहेका छौँ, होइन नयाँ प्रविधिको उपयोग गर्ने भनिरहेका छौँ। तर हामीले त्यसमध्येको एउटा डिजिटल मध्येको डीआरएम प्रविधि छनौट गरेका छौँ, त्यसपछि डीआरएम जर्नलाइन वेबकास्टिङको प्रसारण पनि शुरू गरिसकेका छौँ। अब डीआरएममा चाहिँ हामीले मिडियम वेभमा र एफएममा निकट भविष्यमै अध्ययन सम्पन्न गरी डीआरएमको टेस्ट ट्रान्सलेसन पनि गर्ने लक्ष्य राखेका छौँ। अहिलेसम्म चाहिँ हामीले यसको अध्ययनमै छौँ हामी। त्यसै गरी हामीले यो वर्ष चाहिँ समावेशी प्रसारण अन्तर्गत झण्डै 2000 कार्यक्रमहरू उत्पादन गरी प्रसारण गर्यौं, विभिन्न प्रकारका तालिमहरू हामीले गर्यौं, होइन पब्लिक प्रोक्योरमेन्ट र प्र्याक्टिस इन नेपाल खरिदसँग सम्बन्धित, त्यस्तै कर्मचारीहरूका वृत्ति विकाससँग सम्बन्धित, त्यस्तै भाषाका समाचार वाचक एवं प्रादेशिक र केन्द्रीय प्रसारणका कार्यक्रम उत्पादक गर्ने साथीहरूलाई र तीसँग सम्बन्धित जनशक्तिलाई दिने खालको तालिम, ग्राफिक्स र भिडियो एडिटिङको तालिम पनि हामीले गर्यौं जुन चाहिँ ओटिटीसँग डाइरेक्टली सम्बन्ध थियो, त्यस्तै भर्चुअल माध्यमबाट रेडियो कार्यक्रम फर्मेटको बारेमा, रेडियो कार्यक्रम र समाचारको प्रस्तुतिकरणको बारेमा, स्क्रिप्ट लेखनको बारेमा भर्चुअल क्लासहरू पनि भएका थिए। एउटा अर्को मेजर काम जुन श्रोतालाई सुनाउनु पर्ने हुन्छ, रेडियो संग्रहालयको स्थापना गर्नको लागि विराटनगरमा, अझ भनौं संचार ग्राममा पुरातात्विक महत्वका रेडियो उपकरण र बाजाहरूको सूची तयार गरी हामीले संरक्षण गर्ने हेतुले, त्यहाँ म्युजियममा राख्ने हेतुले पुराना सामानहरूलाई हामीले बिस्तारै एउटा म्युजियममा सबै श्रोतालाई इच्छुक व्यक्तिहरूलाई देख्न देखाउन हेराउन सकौं भनेर संचारग्राममा राख्ने क्रम पनि शुरू गरेका छौं। यो वर्ष नै हामीले तारणी प्रसाद कोइरालालाई स्मृति संचारग्राम विराटनगर स्थापना तथा संचालन निर्देशिका 2078 प्रिन्स मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन गरेका छौं। अनि रेडियो नेपाल श्रष्टा सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष 2 श्रष्टाहरूलाई जनै 51,000 दरले ताम्रपत्र सहित सम्मान गर्ने कार्यक्रम पनि सम्पन्न गरेका छौं। गीत संगीत क्षेत्रमा क्रियाशील 112 नव प्रतिभा कलाकारहरूको स्वर परीक्षा सम्पन्न गरेछौं गत वर्ष। यसरी समष्टिगत रूपमा भन्ने हो भने रेडियो नेपालले यो साल फोकस गरेर गरेको काम चाहिँ ओटिटी एप नै हो, रेडियो नेपाल एप। ओटिटी एप एउटा हाम्रो यो एउटा चाहिँ कमर्सियल एपको रूपमा हामीले यसलाई डेभलप गर्न खोजिरहेका छौँ। रेडियो नेपालको आमदानी चाहिँ समय सापेक्ष फरक ढंगले जाओस्, खालि केवल विज्ञापन र समाचारबाट मात्रै चाहिँ स्पोन्सर गरेर कार्यक्रम थपेर पैसा कमाउने हिसाबले रेडियो नेपालको चाहिँ आत्मनिर्भरता हुन सक्दैन भन्ने अभिप्रायले अहिलेको डिजिटल प्लेटफर्म प्रयोग गरेर चाहिँ हामीले हाम्रा सामग्रीहरूलाई बजारीकरण गर्नुपर्छ भन्ने हेतुले हामीले ओटिटी प्लेटफर्म स्थापना गरेका छौँ र त्यस मार्फत केही निश्चित मोडेलमा केही आमदानी गर्न सक्छौ कि भन्ने अभिप्राय पनि राखेका छौँ। त्यो नै ठूलो कुरो भयो यसपल्ट र शैली किताबको प्रकाशन अर्को मेजर कुरा देखियो र प्रसारण पहुँच त हाम्रो छँदैछ वृद्धि गर्ने क्रम।
गत आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा सँगसँगै अब चालू आर्थिक वर्षमा के योजनाहरू छन्, रेडियो नेपालबाट नयाँ कामहरू के हुँदैछन्, नयाँ प्रगतिका कुराहरू केही सुन्न पाए हुन्थ्यो भन्ने लागेको हुन सक्छ श्रोताहरूलाई, के नयाँ कामहरू गर्दैछन्?
नवीनजी तपाईँलाई थाहा छ, श्रोताहरूलाई पटक पटक भन्दै पनि आएको छौँ, हाम्रो मुख्य लक्ष्य भनेको चाहिँ तीनटा कुरामा फोकस छ, हाम्रो अर्जुन दृष्टि छ भनौँ अझ सबैले चलन चल्तीको भाषामा। एउटा चाहिँ हामीले प्रसारण पहुँच विस्तार गर्दैछौँ, नेपाल सरकारले हामीलाई के मार्गदर्शन दिएको हुन्छ भने अथवा के नीतिगत कुरा गर्न भनेको हुन्छ भने नेपालको सबै भूभागमा भनेको छ नेपाल सरकारले, सबै भूभागमा यसको अर्थ यस्तो हुन सक्छ कि सबै जनसङ्ख्याले सुन्न सक्ने गरी रेडियो नेपालको पहुँच पुर्याउने। अब यो पहुँच यसरी पुर्याउँदै जाँदा अहिलेसम्म हामीसँग 27 एफएम स्टेसन भइसके, हामीसँग 6 मिडियम वेभ स्टेसन छन् र डिजिटल प्लेटफर्महरू, डिजिटल प्लेटफर्ममा चाहिँ हाम्रो न्यूज पोर्टल छ, वेबसाइट छ र अब एप पनि भयो, मोबाइल एपभित्रै हाम्रो चाहिँ सबै रेडियो नेपालका सामग्रीहरू सुन्न हेर्न पढ्न लेख्न पाइन्छ। अबको रेडियो भनेको सुन्ने मात्र रेडियो भएन, हेर्ने रेडियो, पढ्ने रेडियो होइन, र कहिलेकाहीँ त अब डिजिटल इडामा गएपछि त दोहोरो कुराकानी गर्ने रेडियो पनि आउने नै छ, आइसक्यो बाहिर विदेशमा, हामी आउने ल्याउने तर्खरमै छौँ। र यसरी हेर्दाखेरि रेडियो नेपालले चाहिँ यस वर्ष पनि यो एउटा प्रसारण पहुँचको कामलाई चाहिँ निरन्तरता दिनुपर्नेछ, र गत साल तीन ठाउँमा हामीले हाम्रो प्रसारण पहुँच रिले एफएम स्टेसन मार्फत गर्यौं, र एउटा हामीले सर्वे पनि गर्यौं। यसपल्ट मैले अघि भन्न छुटाएछु, सबभन्दा ठूलो काम भनेको यसपल्ट एउटा सर्वे भयो रेडियो नेपालको। रेडियो नेपालको चाहिँ सर्वे सेयरकास्ट भन्ने एउटा इन्डिपेन्डेन्ट संस्थाले, गैर सरकारी संस्थाले सबै रेडियोहरूको, रेडियो नेपालको मात्र नभएर सबै रेडियोहरूको, टेलिभिजनहरूको, अखबारहरूको, अनलाइनहरूको सबैको सर्वे गरेको थियो। त्यो चाहिँ सातैवटा प्रदेशमा गरिएको सर्वे थियो। त्यसबाट चाहिँ रेडियो नेपालको प्रसारण पहुँच चाहिँ घटेको छैन, बढेकै देखिन्छ। झन्डै 46 लाख नेपालीहरूले चाहिँ कुनै न कुनै रूपमा रेडियो नेपाल सुन्ने गरेको त्यसबाट अवगत हुन्छ, र हाम्रा कार्यक्रमहरू सबै लोकप्रिय छन् म भन्दिनँ, समाचार बिहान र बेलुकाको त्यो सर्वेबाट लोकप्रिय भएको देखियो, र त्यो सर्वेले चाहिँ हामीलाई कति कुराहरू सुधार्नुपर्छ, के कुराहरू कमजोरी छन् भनेर पनि औँल्याएको छ, जुन कुराहरू हामी सुधार गर्ने तर्खरमा पनि छौँ। जस्तो एउटा कुरा म भनिहालौँ, युवाहरूले रेडियो नेपाललाई त्यति रुचाएको देखिएन, किनभने अब युवालाई लक्षित गरेर युवालाई स्वरोजगार बनाउने तर्खरका कार्यक्रमहरू हामीले सञ्चालन नगरेको होइन, तर अझै पनि त्यो चाहिँ युवाहरूको मनोविज्ञान अनुसारको रहेनछ भन्ने हामीले बुझ्नुपर्छ भनेर हामीले थप त्यसतर्फ प्रयास गरिरहेका छौँ। र त्यसै गरी अघि मैले भन्दै प्रसारण पहुँच वृद्धि गर्ने हिसाबले यसपल्ट हामीले पर्वतको दुर्लुङकोटमा, देउखुरी दाङमा, रुकुम पश्चिममा र बाजुरामा यति चार ठाउँमा चाहिँ हामीले कुनै हालतले पनि प्रसारणको विस्तार गर्नै छ। त्यसमा हाम्रो पाँच थर गत सालकै योजना थियो, त्यो हुन सकेको छैन, त्यो अब निकट भविष्यमै हामी सुरु गर्दैछौँ। हाम्रो ट्रान्समिटर एफएम ट्रान्समिटर नआइदिएको कारणले यो चाहिँ खरिद विधिबाट गर्नुपर्ने काम भएको र त्यो समयमा नआइपुगेको कारण यो ढिलो भएको हो, र निकट महिनाहरूमै अब यो मङ्सिर समयमै हामी यो कामहरू सबै थालनी गर्छौँ, त्यसै पछाडि थालनी हुन्छ, त्यतिसम्म हाम्रो सामानहरू आइसक्छन्। त्यस्तै हामीले प्रसारण लिङ्कहरूको पनि स्थापना अरू थप 17 ठाउँमा, सबै ठाउँमा चाहिँ अप्टिकल फाइबर चाहिँ वैकल्पिक प्रसारण को रूपमा जाओस् भन्ने हाम्रो लक्ष्य छ। अहिले हामीले चाहिँ सेटेलाइटबाट र इन्टरनेट स्ट्रिमिङबाट चाहिँ प्रोग्राम रिसिभ गरिरहेका छौँ बाहिरी जिल्लाहरूमा एफएम रिले केन्द्रहरूमा, अब चाहिँ अप्टिकल फाइबर पनि एउटा विकल्प रूपमा हामीले प्रयोग गर्न खोजिरहेका छौँ। त्यस्तै गरी यो वर्षलाई चाहिँ हामीले यो चालु 79-80 वर्षलाई चाहिँ प्रविधि र प्रसारणमा सुधार वर्षको रूपमा हामीले चाहिँ सञ्चालन गर्ने, कार्यक्रम गर्ने गरी लक्ष्य निर्धारण गरेका छौँ। त्यसको लागि बजेट र कार्यक्रम तय भइसकेको छ। त्यस्तै अघि तपाईँले भन्दै हुनुहुन्थ्यो श्रोताहरूको चाहिँ विशेष रुचि उहाँहरूलाई फोकस गरेर कार्यक्रम समाचारमा सुधार के गर्ने भन्ने कुरामा चाहिँ हामीले अहिले पनि के नीति राखेका छौँ भने रेडियो नेपालका प्रड्युसरहरूबाट, रेडियो नेपालको जनशक्तिबाट मात्र रेडियो नेपालको कार्यक्रम सञ्चालन नगरेर बाह्य जनशक्तिबाट पनि रेडियो नेपालको कार्यक्रम सञ्चालन गर्यो भने यसको स्वाद र चाखमा अरू चाहिँ राम्रो हुन्छ कि होइन, अझ प्रभावकारिता आउँछ कि भन्ने अभिप्रायले हामीले केही नयाँ मान्छेहरूलाई पनि बाहिर रेडियो नेपाल बाहिरका नयाँ प्रड्युसरहरूलाई, नयाँ सञ्चालकहरूलाई, नयाँ चाहिँ उत्प्रेरकहरूलाई पनि कार्यक्रम सञ्चालन गर्न दिने भन्ने हिसाबले त्यतातर्फ पनि हामीले प्रयास गरेका छौँ। र त्यसको चाहिँ उहाँहरूलाई आफ्नो कार्यक्रमको मोडल अथवा भनौँ फर्मेट प्रस्ताव चाहिँ आफै लेख्न लगाएर उहाँहरूका भावनाहरूलाई पनि रेडियो नेपाल मार्फत प्रस्तुति गराउन सकियो भने केही श्रोताहरू थप आकर्षित हुन्छन् कि भन्ने हाम्रो अभिप्राय त्यो पनि छ। त्यस्तै हामीले यो वर्ष चाहिँ डीआरएम भनेको यो डिजिटल प्रविधिको रूपमा जुन हामी रेडियो ट्रान्समिसनलाई लाँदैछौँ त्यसको चाहिँ पाइलटिङ गर्दैछौँ, हामी टेस्ट गर्दैछौँ। काठमाडौँमा चाहिँ डीआरएममा एफएम डीआरएम प्रविधि चाहिँ एफएममा टेस्ट हुँदैछ भने बाहिरको एएमको लागि चाहिँ हामीले अध्ययन प्रतिवेदन सार्वजनिक गर्नेछौँ, र त्यसपछि अरू कामहरूमा चाहिँ सञ्चारगामको लागि हामीले फुल फ्लेज सञ्चालन गर्नुपर्नेछ। सञ्चारगाममा के संगीतका एक्टिभिटी, समाचार कार्यक्रमका एक्टिभिटी, त्यहाँ चाहिँ तारिणी प्रसाद कोइरालाको नाममा चाहिँ एउटा डकुमेन्ट्री बन्दैछ यसपल्ट, सम्भवतः यो सालको अन्त्यमा त डकुमेन्ट्री बनिसकेपछि त सुरु हुन्छ होला, त्यहाँ आउने भिजिटरहरूलाई चाहिँ डकुमेन्ट्री हेराउने, र ई लाइब्रेरीको काम हामीले सुरुवात गरेका छौँ सञ्चारगाममा, र त्यसलाई कन्फरेन्स हलदेखि लिएर त्यहाँ बाहिरबाट आउने गेस्टहरूको लागि चाहिँ मिट द प्रेस गर्ने हिसाबले जुन यो सञ्चारगामको लक्ष्य छ त्यस अनुसारका क्रियाकलापहरू पनि यस वर्षलाई गरिने कामहरूमा मुख्य रूपमा आएका छन्। त्यस्तै संगीत प्रशिक्षण छ, संगीत प्रशिक्षणलाई हामीले काठमाडौँ उपत्यका बाहिर लाँदैछौँ यस वर्ष, योभन्दा अगाडि विराटनगरमा सञ्चालन गरेका थियौँ सञ्चारगाममा, त्यसपल्ट पोखरा, सुर्खेत, दाङ कुनै दुई ठाउँमा हामीले गर्ने गरेका छौँ। त्यस्तो अर्को यसपल्टको कार्यक्रममा चाहिँ अलिक फरक प्रस्तुति पनि हामीले गर्न आँटेका छौँ, जसरी टिभी टेलिभिजनहरूले चाहिँ रियालिटी सोहरू गरिरहनु भएको छ, गरिरहेका छन् होइन, रेडियो नेपालले पनि प्रतियोगितात्मक संगीतको कार्यक्रम किन नगर्ने, काठमाडौँ उपत्यका बाहिर अथवा काठमाडौँमै भएर हामीले स्याम्पलको रूपमा दुई ठाउँमा एउटा भ्यालीमा एउटा गरौँ र भ्याली बाहिर एउटा गरौँ भनेर त्यो पनि एउटा प्रस्ताव गरेका छौँ। अब समयले कतिको साथ दिन्छ, यो विगत वर्षहरूमा कोरोना कारणले गर्दा हामीले सबै कार्यक्रमहरूलाई भने जस्तो गरी सञ्चालन गर्न सकेनौँ, तर यसपटक चाहिँ कोरोनाको रेट त्यति बढे जस्तो देखिँदैन, त्यसले गर्दा पनि हाम्रा कुराहरू अलिकति समयमै सम्पन्न हुन सक्छन् कि भनेर हामीले अपेक्षा पनि गरेका छौँ। यिनै हुन् मेजर कुराहरू यस वर्ष पनि, र प्रादेशिक प्रसारणको समयलाई अझ थप्नुपर्छ कि भनेर पनि हामीले यो वर्ष होमवर्क गरिरहेका छौँ। प्रादेशिक प्रसारणको समय चाहिँ सुरुमा चाहिँ हामीले 45 मिनटबाट 4 घण्टासम्म बनायौँ, अहिले 4 घण्टा छ, करिब 4-5 मिनट तलमाथि छ। त्यो 4 घण्टाको समय चाहिँ कम भएको हो, प्रदेशको चाहिँ अहिलेको संहिताको अनुरूप चाहिँ त्यसलाई चाहिँ अझ बढाउनुपर्छ भन्ने डिमान्ड पनि छ भने एकातिर, अर्कोतिर क्वालिटीको कुरो पनि छ। फेरि क्वालिटी चाहिँ दिन सकिन भने समय मात्रै बढाएर हुँदैन, हामीसँग जनशक्तिको कमी छ। लोकसेवा आयोगबाट केही जनशक्ति परिपूर्ति भएर लिखित परीक्षाको रिजल्ट भएर आउने क्रम जारी छ, र ती लोकसेवा आयोगबाट आएका जनशक्ति र हाम्रा जनशक्तिलाई चाहिँ हामीले रूपान्तरण गरेर केही थप जनशक्ति हामीले प्रदेशमा पठाउन सक्यौँ भने हामी प्रदेशको कार्यक्रमलाई पनि हाम्रो योजना अनुसार चाहिँ वृद्धि गर्ने, प्रदेशको कार्यक्रमलाई वृद्धि गर्ने, त्यसको लागि समय वृद्धि गर्नुपर्ने हो, त्यो पनि एउटा हाम्रो प्लान छ। विभिन्न भाषाका भजन गीत नाटक रेकर्ड गर्ने पनि यसपल्टको कार्यक्रम छ, नियमित कार्यक्रम जस्तै हो, तर कुनै वर्ष गरिन्छ कुनै वर्ष गरिँदैन। यसपल्ट चाहिँ नाटक नयाँ नाटक रेकर्ड गर्ने, किनभने नाटक धेरै वर्षदेखि हामी रेकर्ड गरिरहेका छैनौँ, विशेष गरी भाषामा नयाँ आएका भाषाहरू जुन रेडियो नेपालले अहिले सञ्चालनमा ल्याइरहेको छ, जस्तो मगही भाषा, यस्ता भाषाका गीतहरूलाई पनि अलिक बढी संख्यामा रेकर्ड गरेर चाहिँ हामीले श्रोताहरूलाई उहाँहरूको खुराक अनुसारको प्रस्तुति दिने हाम्रो प्रयास रहनेछ।
अन्त्यमा फेरि श्रोताहरूकै कुरा हुन्छ, रेडियो नेपाल चाहिँ सुनिने हुनु पर्यो, रेडियो नेपाल सुनिएन भन्ने खालको धेरैको गुनासो पनि हुन्छ, धेरैले शुभेच्छा पनि राख्नुहुन्छ, रेडियो नेपाल पहिला हामी यसरी सुन्थ्यौँ अचल खै त्यसरी रेडियो नेपाल सुनिँदैन भन्ने पनि गर्नुहुन्छ। अन्त्यमा रेडियो नेपाल सुनिने बनाउनको लागि के गर्न सकिएला, के गर्नु पर्ला जस्तो लाग्छ
नवीनजी? अब हामीलाई आफैलाई भन्न अब अलिकति कता कता शङ्का पनि लाग्छ, होइन, अब शङ्का मानेर धर छैन हामीलाई, हामीलाई त्यो फेसिलिटी छैन, त्यो सुविधा छैन। वास्तवमा रेडियो नेपालको कभरेज घटेको छैन, यसमा हामी एकदमै निश्चित भएर भन्न सक्छौँ। हाम्रो कभरेज दिन प्रतिदिन बढेको छ, 91% बाई पपुलेसन हामी भनिरहेका छौँ, जनसङ्ख्याको 91% छ। तर हुन्छ के भने यसको टेक्निकल्ली 91 अथवा 91% जनसङ्ख्यामा हाम्रो पहुँच छ, त सुन्नेले सुन्न खोज्नु पर्यो नि। अब यो पहुँच भनेको चाहिँ टेरेस्ट्रियल पहुँच भनेको, हामीले यसमा चाहिँ मिडियम वेभको कुरा र एफएमको कुरा, त्यो सर्वेले के देखायो भने 90% 90% सुन्ने मान्छेहरूले केमा सुन्दा छन्, रेडियो नेपाल भन्दा एफएममा सुन्दा छन्, र बाँकी 6% मिडियममा सुन्छन्, र यस्तै अन्यले चाहिँ इन्टरनेटमा पनि सुनेको भेटियो, बहुत कमैले इन्टरनेटमा सुनेको भेटियो, तर मोबाइलमा सुन्ने मान्छेहरूले पनि एफएममै सुन्छन्। एफएम भनेको चाहिँ खालि सुन्ने माध्यम मात्रै भयो, तर केमा सुन्छ भन्दा मोबाइलमै सुन्छ, धेरै मानिसहरूले स्मार्टफोनै प्रयोग गरेको भेटिन्छ। र यो सबै हेर्दाखेरि हामीले प्रविधि मैत्री रेडियो बनाउनु पनि जरुरी रहेछ, त्यसको लागि चाहिँ हामीले प्रयास गरिरहेकै छौँ, होइन। अब मोबाइलमा हाम्रो रेडियो 24 घण्टा बज्छ, तर विभिन्न कारणले कहिले चाहिँ ब्यान्डविड्थको कमी, कहिले अन्य समस्याहरूको, कहिले सर्भरको समस्याले गर्दा बेला बेला मोबाइलमा अवरुद्ध भइरहन्छ, त्यो सबैको हुन्छ, हाम्रो पनि हुन्छ। त त्यसलाई चाहिँ सकेसम्म ग्याप चाहिँ कम गरौँ भन्ने हाम्रो प्रयास जारी छ, हाम्रो इन्जिनियरिङ आइटी सेक्सन त्यसमा दत्तचित्त भएर लागेको पनि छ। अब हामीले पहिलेदेखि नै अब 30 वर्ष रेडियोमा काम गरियो, तपाईँ हामी सबैलाई थाहा छ, रेडियोमा काम गर्नेहरूले भन्ने के छ भने पहिलो कुरो प्रविधि राम्रो हुनु पर्यो, तपाईँले भन्नु भने सुन्नु पर्यो नि पहिले, अनि सुनिसकेपछि कस्तो छ भन्ने कुरो आउँछ, त्यो भनेको विषयवस्तु, त्यो विषयवस्तु राम्रो हुनु पर्यो, आकर्षक हुनु पर्यो, समसामयिक हुनु पर्यो, दिलचस्पी राख्ने हुनु पर्यो, रुचिपूर्ण हुनु पर्यो, होइन, मनमोहक हुनु पर्यो त्यो कुरा। तेस्रो कुरो, त्यो त्यस्तो भन्ने मान्छे कस्तो छ, प्रस्तुति, यो विषयवस्तु प्रविधि र प्रस्तुति तीनटा कुरामा सुधार नभइकन रेडियोको सुधार हुँदैन भनिन्छ। यही तीनटा कुरालाई हामीले पनि विगतदेखि फोकस गरेर शैली किताब निकाल्यौँ, प्रसारण प्रविधिमा सुधार गर्न नयाँ प्रविधितिर गइरहेका छौँ, पुरानो प्रविधिको मेन्टेनेन्स पनि गरिरहेका छौँ। अब यसमा के हुन्छ भने अब यो सुन्ने श्रोता र बोल्ने प्रड्युसर अथवा सञ्चालन र सञ्चालकको बीचमा चाहिँ अन्योन्याश्रित सम्बन्ध पनि हुँदो रहेछ, होइन, त्यसले कति फरक पार्दो रहेछ भने अब कस्तो मान्छे सञ्चालन गरिरहेछ, अब कतिको त्यो इन्टरेक्ट हुन्छ कार्यक्रममा, यसो फोन इन कार्यक्रमहरू बढी पपुलर भए पहिले जति पपुलर अरू कार्यक्रमहरू भएनन्, अब हामीले सकेसम्म कार्यक्रमलाई लोकलाइज गर्न पनि प्रयास गरिरहेका छौँ, र यसमा हाम्रोमा विविधता भएन कि, हामी रेडियो नेपालको मात्रै सञ्चालकहरू हुँदा फरकपना आएन कि भनेर हामीले बाहिरबाट ल्याउने प्रयास पनि गरिरहेका छौँ, केही ल्याइ पनि सक्यौँ, अझै ल्याउँदैछौँ, त्यो अघि नै हामीले भन्यौँ। र यिनै तीनटा कुरालाई फोकस गरेर यसमा कमी कमजोरी के छन् त, जस्तो अघि भनियो सेयरकास्टले गरेको सर्वे, नेपाल मिडिया सर्वे 2022 भन्छ त्यसलाई, नेपाल मिडिया सर्वे 2022 त्यो हाम्रो वेबसाइटमा हेर्न पनि सक्नुहुन्छ यहाँहरू सबै सबै श्रोताले म अनुरोध पनि गर्छु नेपाल मिडिया सर्वे 2022 हाम्रो वेबसाइट www.radionepal.gov.np हाम्रो अफिसियल साइटमा राखेको छ, पब्लिकेसनमा गएर हेरिदिनु भयो भने त्यहाँबाट पनि बुझ्न सक्नुहुन्छ कि रेडियो नेपालको अवस्था कस्तो रहेछ, अरू रेडियोको अवस्था कस्तो रहेछ। र हामीले आफ्ना कमजोरीहरूलाई हटाउने यो वर्ष एकदमै मनज्ञ प्रयास गर्नेछौँ र बाहिरका प्रड्युसर ल्याएर र कार्यक्रममा चाहिँ श्रोताको रुचिलाई, इच्छा र आवश्यकतालाई त्यसमा चाहिँ इन्कर्पोरेट गरेर सकेसम्म बढीभन्दा बढी श्रोतामा हामी पुग्न सकौँ र सबैको मन जित्न सकौँ भन्ने हाम्रो चाहिँ उद्देश्य छ। र कुरो चाहिँ त्यही हो, फेरि पनि विषयवस्तु प्रविधि र प्रस्तुतिमै सुधार गर्ने हो र यसको लागि हामी प्रड्युसरहरूलाई दिने तालिम होइन, हामीले विगत साल पनि धेरै प्रकारका तालिम दियौँ, कोरोनाकै बावजुद भर्चुअल गरेर पनि भए पनि फिजिकल्ली भए पनि यो वर्ष पनि हामी तालिमलाई विशेष फोकस गरेका छौँ, समावेशितालाई हामीले त्यत्तिकै ध्यान दिएका छौँ। बाँकी रह्यो समसामयिक र जल्ला बल्ला विषयवस्तुको उठान। अब अरू रेडियोले जस्तो रेडियो नेपालले अलिकति आफ्नो स्ट्यान्डर्ड झारेर कुरा गर्ने पनि कुरो आएन, किन हाम्रा चाहिँ निर्देशिकाहरू छन्, मापदण्डहरू छन्, हाम्रा चाहिँ आफ्नै रेस्ट्रिक्सनहरू पनि छन्। यो कुरा श्रोताहरूले पनि बुझ्नुहुन्छ, हामीले भनेको समाचार गल्ती हुनुहुँदैन भन्ने हाम्रो मापदण्ड होइन, र बरु ढिलो हुन्छ तर राम्रै टुङ्गो लाएरै बोल्नुपर्छ भन्ने हाम्रो भनाइ हो। र हामी अरूले यस्तो छिटो गर्नेपट्टि भन्दा पनि यथार्थपरक, वस्तुपरक र सत्य तथ्य समाचार त्यही अनुसारका जनचेतनामूलक कार्यक्रम र जनप्रद कार्यक्रमहरू उत्पादन गर्ने तर्खरमा छौँ। श्रोताहरूले बिस्तारै बुद्धि पनि जानुहुनेछ किन रेडियो नेपालले अलिकति कुनै पनि कुरालाई ढिलो भन्छ, त्यसको पनि भेरिफिकेसनको लागि टाइम लाग्छ, त्यसको पनि पुष्ट्याइको लागि टाइम लाग्छ, त्यो भएर पनि समाचारहरू केही समय अलिकति ढिलो भएको हुन पनि सक्छ। र यी सबै कुराहरूलाई एक ठाउँमा राखेर हेऱ्यो भने, एभरेजमा हेऱ्यो भने रेडियो नेपाल पहिले भन्दा घटी सुनेको छन् भन्ने हाम्रो बुझाइ छैन, सर्वेहरूले पनि त्यही देखाएका छन्। र श्रोताहरूलाई हामी फेरि पनि आश्वस्त बनाउन चाहन्छौँ के भने, आगामी दिनमा हामी हिजोको भन्दा अझ राम्रो गर्छौँ र प्रविधिमा पनि, विषयवस्तुमा पनि र प्रस्तुतिमा पनि हामी निखारपन ल्याउँछौँ। र म सबै श्रोतालाई एकपल्ट फेरि पनि उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु र यहाँहरूको न्यानो माया र सद्भाव, सुझाव सल्लाह पाइरहौँ भन्ने अपेक्षासहित कार्यक्रममा हामीले आफ्ना कुरा गर्यौँ। यसको लागि म सबै श्रोतालाई पुनः एकपटक हार्दिक धन्यवादसहित आभार प्रकट गर्छु। नमस्कार।
उहाँ हुनुहुन्थ्यो रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।